आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौं।
जिउँदो हो यीशुलाई छोडेर मैले, ओठको मुस्कान तराइदिए। जिउँदो हो यीशुलाई छोडेर मैले, ओठको मुस्कान तराइदिए। अर्थ बुझिन जीवनको मैले, आफैलाई पनि दिलाइदिए। मेरो जीवनमा आइदे अर्थ जीवनको बुझाइदे, मेरो जीवनमा आइदे अर्थ जीवनको बुझाइदे। पर्खिरहेछु तिमीलाई प्रभु, पर्खिरहेछु तिमीलाई। बिलाएको जीवन फेरि मलाई दे। जिउँदो हो यीशुलाई छोडेर मैले, ओठको मुस्कान तराइदिए। अर्थ बुझिन जीवनको मैले, आफैलाई पनि बिलाइदिए। खुसको बुझाइदे, बिन्ती मेरो सुनिदे, अर्थ खुसको बुझाइदे। हृदयभित्रका चित कहायो प्रभु हृदय भित्रका चितका हराएको मुस्कान तेरी फर्काइदे चिन्दो हो यसुलाई छोडेर मैले उठको मुस्कान गराइदिए अर्थ बुझिन जीवनको मैले
आज पनि तपाई सबैलाई यो बाइबल अध्ययन कार्यक्रममा हार्दिक स्वागत छ। तपाईहरूलाई थाहै होला कि यी दिनहरूमा हामी पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययनको क्रममा अयुबको पुस्तकबाट अध्ययन गरिरहेका छौं। यसै सिलसिलामा आज हामी अयुब चार अध्यायबाट अध्ययन गर्न गइरहेका छौं। यहाँ हामी सबभन्दा पहिले देख्नेछौ वार्तालापमा एलिपज बोल्न आरम्भ गर्छन्। मित्र, अयुबका तीन साथीहरू सात दिन सात रात उससँग बसिरहेका छन् र अन्त्यमा तिनीहरूले आफ्नो शिर हल्लाएर मानव यसो भन्छन्, पक्का अयुब तिमी पापमा बसिरहेका थिएछौ र आखिरमा यसको परिणामको भोगिरहेका छौ। यो यस्तो देखिन्छ कि अयुबले आफ्ना सारा कष्टहरूको सहन सक्थे तर उसले आफ्ना साथीहरूबाटको यस्तो मनोवृत्तिको सहन गर्न सकेन, यसको पचाउन सकेन अनि अयुबले आफ्नो मनलाई थाम्न सकेन। उसले आफैलाई र आफ्नो जन्मलाई धिक्कार्न थाल्यो। उसले मृत्युको काममा कामना गर्यो, काश म मरे त हुने थियो। वास्तवमा त्यो कुनै उसको समस्याको समाधान वा उत्तर होइन। अहिले उसका तीन साथीहरू उससँग कुरा गर्न आरम्भ गर्छ। पहिलो चाहिँ एलिपज बोल्न आरम्भ गर्छ, त्यसपछि बिल्दद अनि आखिरमा सोपर वार्तालापमा बोल्दछन्, जसले अयुबलाई सान्त्वना दिनको सट्टामा उसको हृदयको चोटमा नुन छर्किदिन्छन्। तिनीहरूले अयुबको त्यस्तो दुर्दशाको निम्ति झुट अभियोग लगाउँछन्। यी मानिसहरूको नामहरूले वास्तवमा हामीलाई तिनीहरूको सानो तस्विर दिन्छ। एलिपजको अर्थ हो परमेश्वर सामर्थ्य हुनुहुन्छ वा परमेश्वर उक्तम सुन हुनुहुन्छ। बिल्दलको अर्थ हो विवाद वा कलहको पुत्र अनि उनी चाहिँ आफ्नो नाम अनुसारको व्यक्ति थिए। उनी वास्तवमा आफ्नो विधिमा क्रूर निर्दयी र रूखो स्वभाव र अशिष्ट स्वभावका व्यक्ति हुन्। मित्र, सोपरको अर्थ हो भंगेरा, चरा जस्तै छिट्टो छिट्टो बोल्ने। उसँग रूखो दयाहीन जिब्रो थियो र अरूलाई विशेष गरेर अयुबलाई आफ्नो बोलीद्वारा शब्दद्वारा अति नै भयानक रूपमा व्यङ्ग्य दिन्छन्। मित्र, तिनीहरूको बीचमा भएको वार्तालाप वास्तविक संघर्षको प्रतियोगिता हो। यी उसका खास साथीहरू अयुबमाथि आक्रमण गर्न गइरहेका छन् अनि अयुबले तिनीहरूलाई जवाब दिनेछन्। यसलाई हामी मानसिक बुद्धि सम्बन्धको खेल प्रतियोगिता भन्न सक्छौ। यस किसिमको कुरा त्यस जमानामा जनप्रिय र प्रसिद्ध थियो। आज मानिस फुटबल खेल वा क्रिकेट खेल वा भलिबल देख्न अन्य खेलतिर जान्छन् जुनमा शारीरिक तागत लगाउनु पर्दछ। त्यस दिनमा चाहिँ मानिसहरू बुद्धि सम्बन्धको खेल प्रतियोगिता वाद विवादमा मानिसहरू सुन्न जम्मा हुन्थे। मलाई लाग्छ आपस बीच यो वार्तालाप विवाद हुन लाग्न भन्दा पहिले नै ठूलो भीड़हरू जम्मा भइसकेका थिए त्यस बौद्धिक प्रतियोगिता हेर्नलाई सुन्नलाई। त्यो अयुब र उसका साथीहरूको बीचमा वाद विवादको सुन्न हामी यस्तो सोच्न चाहन्छौ कि ती मानिसहरू सभ्य थिएन, शिक्षित थिएन, तैपनि तिनीहरूले बौद्धिकतामाथि जोड दिए। हामी आफैलाई अति नै समय आधुनिक व्यक्ति सभ्य आधुनिक मानिसको रूपमा विचार गरिन मन पराउँछौ, कारण त्यस बेलाको संसार र अहिलेको संसारमा ठूलो भिन्नता छ र प्रगति भएको छ। तर हामी चाहिँ शारीरिक सम्बन्धीको प्रतियोगितामा धेरै जोड़ दिन्छौ। मित्र, हामीले ती प्राचीन मानिसहरू भन्दा उच्च महान प्रतिभाको मानिस होइनौ जस्तो कि हामी सोच्दछौ। अयुबले तीन अध्यायमा जीवनको गुनासो गर्दै आफ्ना कुरा आरम्भ गरेथे। उनी अति नै भयानक आपत्तिमा परेका थिए। शैतानले उसबाट हरेक कुरा छिनी लग्यो। उससँग भरोसा गर्न, आश्रित हुन र शरण लिने स्थान केही कुरा छोडिएको छैन। अरू त के, यस विशेष समयमा यो यस्तो देखिन्छ कि परमेश्वर पनि
उसबाट अति नै धेरै टाढा हट्नु भएको छ। अहिले एलिपज सबभन्दा पहिले बोल्न आरम्भ गर्छन्। उनी अनुभवका आवाज थिए, उनी उल्लेखनीय मानिस थिए र उसले अनौठो र रहस्यमय अनुभवको बताउँछन्। उसले भन्ने कुराको कुञ्जी कुरा चाबी कुरा पद आठमा पाइन्छ, यति मलाई थाहा छ। उसले भन्ने हरेक कुरा त्यसमाथि आश्रित छ। उनी अनुभवका मानिस हुन्। उसले उल्लेखनीय महत्वपूर्ण दर्शन पाएका थिए र त्यस्ता गोप्य रहस्यका कुराहरू सुनेथे जस्तो कि कसैले कहिले पनि सुनेका छैनन्। अय्युब चार अध्याय एक र दुई पदमा भनिएको छ, तब एलिपज हेमानीले जवाब दिए, यदि कसैले तपाईसित बात गर्ने आँट गर्यो भने के तपाई अधीर बन्नुहुन्छ तर को नबोली बस्नु सक्ला। अहिले एलिपज आफ्नो बोली कूटनीतिज्ञ तरिकामा आरम्भ गर्छन् अनि यो एक प्रकारको झुट्टो विनम्रता हो। उसले अय्युबलाई भन्छ, यदि मैले तपाईसित बात गर्ने आँट गरे भने कुनै आपत्ति त गर्नुहुन्न। त्यसपछि उसले अगाडि भन्छन्, चाहे तिमीले मैले केही कुरा भन्दा आपत्ति नै गर या रिसाऊ, म यसलाई निश्चय नै भन्नेछु। अनि उसले भन्छ पनि, तीनदेखि पाँचमा भनिएको छ, सम्झनुहोस् तपाईँले कसरी धेरैलाई शिक्षा दिनुभयो, निर्बल हातलाई तपाईँ कसरी बलिया पार्नु भएको छ, थक्कर खानेहरू तपाईँका वचनले सम्हालिए र तपाईँले निर्बल घुँडालाई बल दिनुभयो, तर अब संकष्ट तपाईँमाथि आइलाग्यो र तपाईँ निरुत्साहित हुनुहुन्छ, यसले प्रहार गर्दा तपाईँ हरेस खानुहुन्छ। उसले अय्युबलाई भनिरहेका छन्, बितेका दिनहरूमा जब तिमी समृद्धतामा प्रचुरतामा प्रशस्ततामा र असल स्थानमा थियौ, स्वास्थ्यमा थियौ, तिमी हरेकको निम्ति सामर्थ्यको शक्तिको धरहरा थियौ, तिमीले तिनीहरूलाई सल्लाह दिन सक्थ्यौ, सान्त्वना दिन्थ्यौ र तिनीहरू सम्हालिन्थे, तिमीले तिनीहरूलाई के कुरा गर्नुपर्ने हो के गर्नुपर्ने हो सो कुरा गर्न भन्नु सक्थ्यौ, तिमीले जान्दथ्यौ कि कष्टहरूमा आपत्तिहरूमा उनीहरूलाई कसरी सहायता गर्नु। तर अहिले तिमीमा केही विपत्ति घट्दै तिमी घबराएका छौ, निरुत्साहित भएका छौ। यसो हेर्दा यो थाहा हुन्छ कि तिमी खालि मुखको मात्र मानिस रहेछौ, व्यवहारको मानिस रहेनछौ, वचन अनुसारको मानिस रहेनछौ। अर्को शब्दमा, तिमी कति पनि वास्तविक खास सत्य व्यक्ति थिएनछौ। तिमीले अरूलाई दिएको सल्लाह सुझावहरू के तिमी स्वयं आफैले पछ्यायौ र पछ्याउन सक्दैनौ र? मित्र, म यो भन्न चाहन्छु कि यो नै समस्या आज हामी धेरैसँग छ। के चाखलाग्दो कुरा होइन कि जब कुनै मानिसको जीवनमा दुःख कष्ट आपत्ति आउँदा उसले के गर्नुपर्छ सो कुरा अर्कोलाई हामी सधैँ भन्न सक्छौ, हामी सुझाव दिन्छौ, होइन? तब जब हामी आफैमा त्यस्ता घटना आइपर्दा चाहिँ त्यो विधिको अपनाउँदैनौ। एक किसिमले एलिपजको कुरा पनि सही थियो। एलिपजले अति नै व्यङ्ग्यात्मक तरिकामा छेड हानेर भन्छन्, अहिले त्यस्तै कष्ट आपत्ति तिमीमा पनि आइपरेको छ, तर तिमीले के गरेका छौ, तिमी घबराएका छौ, निरुत्साहित भएका छौ। अनि छ पदमा भनेको छ, के तपाईँले धर्म नै तपाईँको निम्ति भरोसा र तपाईँको निर्दोष जीवन तपाईँको निम्ति आशा हुनु पर्दैन र? अर्को शब्दमा, के तिम्रो आफ्नै सल्लाह सुझावहरू तिम्रो निम्ति पर्याप्त वा काफी छैन? यसले उसलाई सहायता गर्यो र अहिले यसले तिमीलाई पनि सहायता गर्नै पर्छ। अहिले एलिपजले अय्युबलाई व्यङ्ग्य हान्छन् तर उसले यो नम्र तरिकामा गर्दछन्। हामी थाहा पाउनेछौ कि अय्युबका अन्य दुई मित्रहरू झन् धेरै क्रूर रूखो निर्दय हुन्, विशेष गरेर सोपर। सात पदमा भनिएको छ, किनभने सोच्नुहोस् कुनै निर्दोष मानिस कहिले नाश भएको छ, सोझो मानिसले कहीँ कष्ट पाएको तपाईँले देख्नु भएको छ। अर्को शब्दमा एलिपज अय्युबलाई भनिरहेका छन्, यस्तो विपत्ति अय्युबमा कहिले पनि घट्ने थिएन यदि उसको जीवनमा मौलिक रूपमा केही गडबड वा केही गलत कुरा वा पापहरू नभए। त्यसकारण एलिपजको भनाईको तात्पर्य यही हो कि अय्युबको जीवनमा केही गोप्य पापहरू थिए। यो तर्क वा वार्तालाप हो, उसले व्यङ्ग्य शब्दले छेड हानिरहेको छ। अनि यो अभियोग निश्चय नै अय्युबको सम्बन्धमा सत्य थिएन, किनभने यो पुस्तकको आरम्भमा परमेश्वरले हामीलाई स्वर्गीयमा दृश्य देखाउनुभयो ताकि हामीले अय्युबलाई जान्न सकौं र उसको चरित्रको बुझ्न सकौं। यी साथीहरू अति नै पीड़ादायक दयनीय सान्त्वना दिनेहरू थिए, किनभने तिनीहरूले परमेश्वरलाई बुझ्दैनन्, चिन्दैनन्, थाहा पाउँदैनन्। तिनीहरूले अय्युबलाई पनि बुझ्दैनन् र तिनीहरूले आफैलाई पनि बुझ्दैनन्। त्यहाँ धेरै मानिसहरू छन् जो आत्मिक मामलाहरूसँग व्यवहार गर्न कोशिश गर्छन् जो सो कुरा गर्न कति पनि योग्य छैनन्। अति नै स्पष्ट भावले म भनौं, यो नै एक कारण हो कि म मानिसहरूलाई त्यति धेरै सल्लाह सुझाव दिने काममा इच्छा राख्दिन। मेरो विचार यो हो कि यदि कुनै व्यक्ति परमेश्वरको सन्तान हो भने, यदि त्यो धर्म विज्ञान सम्बन्धको विषय बाहेक वा कुनै शारीरिक कठिनाई बाहेक त्यो परमेश्वर र आत्माबीच समाधान गर्न सकिन्छ, निवारण गर्न सकिन्छ। हामी अर्को तेस्रो व्यक्ति कहाँ जान आवश्यक छैन। भन्नु नै पर्ने हो भने हामीसँग एकजना अन्तर्विन्ती गर्ने मध्यस्थकर्ता हुनुहुन्छ। अयुब अन्तर्विन्ती गर्ने वा मध्यस्थताको निम्ति पुकार गर्यो, चितकार छोड्यो। आज हामी जान्दछौ कि हामीसँग त्यो मध्यस्थ हुनुहुन्छ। पहिलो तिमोथी 2:5 भन्छ, किनकि परमेश्वर एउटै हुनुहुन्छ। परमेश्वर र मानिसको बीचमा एउटै मध्यस्थ पनि छ, अर्थात ख्रीष्ट येशू जो मानिस हुनुहुन्छ। अहिले उहाँ मात्र एक हुनुहुन्छ जससँग जसका हामी धेर ख्रिस्टियनहरू आफ्नो समस्या कष्टको बेला जानुपर्छ, न कि कुनै परमेश्वरको सेवक र मनोवैज्ञानिक मनोचिकित्सक कहाँ जानु भन्दा। हजुर, यदि समस्या शारीरिक सम्बन्धमा छ भने डाक्टर कहाँ जानुहोस्, अनि त्यसको साथसाथै परमेश्वर कहाँ जानुहोस्। जसरी एलिपजले आफ्नो अनुभवबाट बोली झैं, म पनि आफ्नो अनुभवबाट आफ्नो एक्सपिरियन्सबाट भन्न सक्छु कि परमेश्वरले हाम्रो शारीरिक स्थिति सम्बन्धका समस्याहरू, आत्मिक स्थिति सम्बन्धका समस्याको, हाम्रो मानसिक स्थिति समस्याको बारेमा हाम्रो प्रार्थना सुन्नुहुन्छ र उत्तर दिनुहुन्छ। हजुर, एलिपज अयुबको निम्ति त्यति धेरै सहायक सान्त्वनाको स्रोत हुन सक्ने छैनन् हुने छैनन्। अनि 7-11 हामी देख्छौ कि अयुबको कष्टहरू आपतको बारेमा एलिपजको तर्क वा निर्णयमा पुग्ने विधि भनिएको छ। 7-9 किनभने सोच्नुहोस्, कुनै निर्दोष मानिस कहिले नाश भएको छ? सोझो मानिसले कहाँ कष्ट पाएको तपाईँले देख्नु भएको छ? मैले देखेको छु कि अधर्म जोत्ने र दुःख छर्नेहरूले आफैले छरेको कुराको कटनी गर्छ, परमेश्वरको सासले तिनीहरू ध्वंस हुन्छन् र उहाँको क्रोधको रापले तिनीहरू नष्ट हुन्छन्। त्यसपछि एलिपजले कष्ट आपतको बारेमा उसको सिद्धान्तको पेश गरे। पहिलो, निर्दोष मानिस कहिले नाश हुँदैन। दोस्रो, सोझो मानिसले कष्ट पाउँदैन। तेस्रो, अधर्म जोत्ने र दुःख छर्नेहरूले आफैले छरेको कुराको कटनी गर्नेछ। र चौथो, दुष्ट परमेश्वरको क्रोध मुनि नष्ट हुन्छ। तर मित्र, यस्ता सिद्धान्तहरू सबै तथ्यहरूमा फिट हुँदैन। धेरै पल्ट निर्दोषहरू पनि कष्ट भोग्छन्। हामी बाइबलमा पर्याप्त यस्ता उदाहरण देख्छौ। अनि त्यसै गरी प्राय गरी दुष्टहरूले कुनै किसिमको दुःख कष्टहरू पाएको भोगेको कति पनि देख्दैनौ। यो नै यो पुस्तकको पुस्तकभरि अयुबको विषय पोइन्ट थियो। मित्र, एलिपजको दृष्टिकोणको विधि सिद्धान्त सधैँ वास्तविकतासँग मेल खाँदैन। एलिपजको सिद्धान्तको लागि उसको बोल्ने अधिकार चाहिँ जुन उसले स्वयंद्वारा आफ्नो जीवन समयमा देखेको अनुभवको आधारमा थियो, किनकि उसले 8 भन्छन्, यति मलाई थाहा छ। तर मैले पहिले पनि भनिसकेको छु कि उसको त्यस्ता सिद्धान्त सबै वास्तविकताहरूसँग फिट खाँदैन। अनि 10-11 भनिएको छ, सिंहहरू गर्जुन र घुरून् तापनि ठूला सिंहहरूका दाँत भाँचिन्छन्। शिकारको अभावले सिंह मासिन्छ अनि सिंहनीका डमरूहरू छरपट्ट हुन्छन्। एलिपजले यो कुरा थपे कि यद्यपि सिंहहरू दरा बलवान शक्तिशाली भए पनि यदि तिनीहरूको दाँत भाँचिए तिनीहरू आहारको अभावमा नष्ट हुनेछन् र तिनीहरूका डमरूहरू त्यागिन्छन्। त्यही तरिकाले यो पहिलो प्रवक्ता एलिपजले संकेतले निर्दिष्ट गरे कि 3-4 अनुसार एक जमानामा अयुब जो शक्तिशाली थिए उसका दाँतहरू अहिले भाँचिए र उसका बाल बच्चाहरू गुमाएका थिए, त्यागिएका थिए। मित्र, 10-11 उल्लेखित सिंहको लागि 5 विशिष्ट र विभिन्न हिब्रो शब्दहरू प्रयोग गरिएका छन्। सिंहहरू कष्ट भोग्न विपद भोग्न योग्यका छन् किनभने तिनीहरूले मानिसहरूमा समस्या कष्ट ल्याउँछन्। त्यसरी नै एलिपजको भनाइको तात्पर्य अयुबले पनि कष्टहरू भोग्न योग्यका थिए। त्यसपछि निम्न 12-21 हामी देख्छौ दर्शनको उसको आफ्नो रिपोर्ट। 12-16 भनिएको छ, एउटा कुरा सुस्त मेरो कानमा आयो र त्यसको खानेकुसी मेरो कानले सुन्यो। रातका बैचेन सपनाहरूमा जब मानिसहरू घोर निन्द्रामा परेका हुन्छन्, त्रास र थरहरूले मलाई पक्रे र मेरा हाडहरूलाई कमायो। एउटा आत्मा मेरो छेउ भएर गयो र मेरो शरीरको रौँ खडा भयो, त्यो रोयो तर त्यो के हो मैले ठम्याउन सकिन। एउटा आकार मेरो आँखा अघि खडा भयो, यसो भने एउटा मधुर स्वर मैले सुने। एलिपजले सपनामा देखेका आफ्नो अनुभवको बताए र धर्म विज्ञान सम्बन्धी दृष्टिकोण आफ्नो सिद्धान्तको टेवा दिन खोजे। यद्यपि कसै कसैले उसको सीमित अवलोकनहरूको चुनौती दिन सके तापनि कसले प्रमाण गर्न सक्छ कि उसको सपनाहरू गलत हो? 12 अनुसार उसको सपनामा गोप्य तरिकाले एउटा मधुर स्वर उसको काने खुशीमा बोलियो र 14 अनुसार उसको डरमा उसका शरीर काम्यो र 15 अनुसार डरले शरीरको रौँ खडा भयो अनि 16 उल्लेखित आत्मा जुन अस्पष्ट रूप वा आकार हुन्छ निश्चय नै असामान्य तरिकामा डिस्टर्ब गरिरहेको हुनुपर्छ जब उसले त्यो प्रेतलाई आफ्नो सामने देखे। त्यसपछि उसको कानमा मधुर स्वरले कानी खुसी गरे, अनि त्यसको कानी खुसीको शब्द थियो 17-21 पदमा, कि मरणशील मानिस परमेश्वर भन्दा बढी धर्मी ठहर्न सक्छ, कि कुनै प्राणी आफ्नो सृष्टिकर्ता भन्दा पवित्र हुन सक्छ? यदि परमेश्वरले आफ्नो सेवकहरूमाथि भरोसा गर्नु भएन भने र आफ्नो दूतहरूलाई भूल गरेको दोष लगाउनु भयो भने त माटोको घरमा बस्नेमाथि झन बढी दोष किन भेटाउनुहुन्न? जसको आधार त धुलो नै हो, जो सानो पुतरी झैं कुल्ची मिल्ची पारिन सकिन्छ, तिनीहरू बिहानदेखि बेलुकासम्म चकनाचुर पारिन्छन्। कसैले थाहा नपाई तिनीहरू नाश हुन्छन्, कि तिनीहरूका पालका डोरीहरू माथि तानेका छैनन् र यसरी तिनीहरू ज्ञान बिना नै मर्छन्। मित्र, प्रत्यक्ष रूपमा आफ्नो सपनामा सुने भनी दावी गरेका कुराहरू यी पदहरूमा दिइएका छन्। यी कुराहरू शब्दहरू परमेश्वरबाटका प्रकाश थिए भन्ने सम्बन्धमा सन्देह छ, आशंका छ, र यसका तीन कारणहरू छन्। पहिलो, पद 12 अनुसार एलिपसको कानमा आएको खाली कुरा मात्र उल्लेख छ, परमप्रभुको कुरा वा शब्द भनेर उल्लेख छैन। दोस्रो, त्यो कुरा पद 12 अनुसार त्यो एलिपसको कानमा आएको कुरा सुस्त तरिकाले आयो, मतलब अस्पष्ट तरिकाले, स्पष्ट तरिकामा आएन। परमेश्वरको प्रकाश त्यस्तो राम्ररी नबुझिने तरिकामा आउँदैन। अनि तेस्रो, पद 17-21 अनुसार एलिपसको कानमा आउने त्यो सन्देशले परमेश्वरलाई मानिसको बारेमा व्यवस्था देख्याल गर्ने व्यक्तिको रूपमा चित्रित गरेको छ, त्यस्तो तस्विर दिएको छ। अनि 17 पहिलो खण्डमा भन्छ कि मरणशील मानिस परमेश्वरको सामने धर्मी ठरिन सक्छ। यस पदमा उल्लेखित मरणशील शब्द ग्रीकमा हुन्छ टुनोस, मतलब कमजोर मरणशील मानिस। यो शब्द अयुबको पुस्तकमा 30 उल्लेख भएको छ। अनि 17 पदमा भन्छन्, के कुनै प्राणी आफ्ना सृष्टिकर्ताको सामने पवित्र हुन सक्छ? मित्र, यहाँ एलिपसको कुरा सही छ, मानिस परमेश्वरको सामने धर्मी ठरिन सक्दैन र परमेश्वरको सामने पवित्र हुन सक्दैन, कमसे कम परमेश्वर भन्दा धेरै धर्मी र पवित्र हुन सक्दैन। एलिपसले मानिसको मरणशीलतालाई धेरै तरिकामा चित्रित गरे, तस्विर दिए। तिनीहरू खाली नाश हुने मट्टीको घरमा बस्छन्, जुनको आधार धुलो हो। तिनीहरूलाई साना पुतली झैं सजिलै किल्ची मिल्ची गरिन सकिन्छ। मानिसहरू नाश हुन्छन्, अर्को शब्दमा मानिस नाशवान छ। अनि यी शब्दहरू, यी बोलीहरू अयुबका साथीहरूका थिए, जो उसको विरूद्धमा सन्देह गर्न लागे र झुटो आरोप लगाउन थाले, उसको विरूद्धमा आक्रमण गर्न थाले। मित्र, यो सपना दर्शनको कुरा एलिपसले दिनको उद्देश्य चाहिँ आफ्नो कष्टको सिद्धान्तलाई सपोर्ट गर्न दिएका थिए, आधार बनाउन दिएका थिए। उसको भनेको तात्पर्य थियो, अयुब यस कारणले विपत्तिको कष्टहरूको भोगिरहेका छन् किनभने तिनी पापी हुन्। तर प्रत्यक्ष रूपमा एलिपसले कुन तथ्यको विचार गर्न असफल रह्यो भने, यदि सबै मानिस अधर्मी अपवित्र भएको कारण दुःख कष्ट भोगे, यसमा उसको पनि सामेल हुनै पर्छ, किनकि कुनै मानिस पनि सिद्ध पूर्ण हुँदैन। हरेक मानव जातिमा केही न केही कमजोरी छ, त्यसकारण हामी कसैलाई जब तिनीहरू समस्या विपत्तिमा हुन्छन् त्यसबेला औल्याउनु हुँदैन, यो भन्दै कि उसका पापको परिणामहरूको भोगिरहेका छन्। मित्र, हामी परमेश्वरको योजनाको इच्छाको जान्दैनौ, हामी कसैलाई जाँच्ने निर्णय गर्न कोशिश नगरौं। हुन सक्छ कसैको जीवनमा अर्कै कारणले पनि दुःख कष्टहरू आइपर्न सक्छ। मित्र, एलिपसको दोषको अर्को दिन हामी निरन्तर देख्नेछौ।
श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईहरूको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। श्रोता, यतिन्जेल तपाईले टीडब्ल्यूआर नेपालद्वारा संचालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। मित्र, आजको यो कार्यक्रम सुनेर तपाईलाई कस्तो लाग्यो? यदि मनमा कुनै प्रश्न, जिज्ञासा, सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने हामीलाई पत्र मार्फत लेखेर पठाउन सक्नुहुन्छ। साथै बाइबल सम्बन्धी पुस्तक पुस्तिका कार्यक्रम सारिणीहरू पनि उपलब्ध छन्, अनुरोधमा पठाउन सक्छौ। तपाईका प्रार्थनाका विषय छन् र हामीले तपाईँको निम्ति प्रार्थना गरेको चाहनुहुन्छ भने पनि हामीलाई पत्रमा लेखेर पठाउनुहोला। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twrnepal@yahoo.com। साथै यो मोबाइल नम्बरमा हामीलाई एसएमएस पनि गर्न सक्नुहुन्छ 98 4705 6979। एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twr@yahoo.com। एसएमएस को लागि मोबाइल नम्बर 98 4705 6979, 98 4705 6979। त्यस्तै गरी तपाईले हाम्रो वेबसाइटमा गएर हाम्रो कार्यक्रमहरू सुन्न र अन्य गतिविधिको बारेमा हेर्न सक्नुहुन्छ। हाम्रो वेबसाइट यस प्रकार छ: www.twrnepal.com र फेसबुकमा लगइन गरी TWR नेपाल टाइप गरेर पनि हेर्न सक्नुहुनेछ। हवस् त मित्र, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा पुनः भेट्ने नै छौ। तबसम्मलाई नमस्कार।